आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh,
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी दोस्रो समुएल 17 र 18 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। 17 अध्यायमा हामी देख्छौ अब्सालोमले अहितुपेल र दाऊदको साथी हुसैको सल्लाह सुन्छन्। जब अब्सालोमले हुसैको तर्कको ग्रहण गर्छन् कि दाऊद र उसका मानिसहरू युद्धमा अनुभवीहरू योद्धाहरू भएकोले गर्दा अब्सालोमलाई सेनालाई बलियो बनाउन थप सेना पठाउन आवश्यक छ। अनि 18 अध्यायमा हामी दुई साइडहरूमा पक्षहरूमा गृह युद्ध भएको देख्छौ। युद्ध अब्सालोमको मृत्युसँग अन्त हुन्छ र 18 अध्याय दाऊद आफ्नो मरेको छोरामाथि हृदय स्पर्शी विलापसँग अन्त हुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ अहितोपेल र हुसैको आपसमा खण्डित सल्लाह। हामीले दाऊदका विभिन्न अनुभवहरूको देखिसकेका छौं। हामी सबभन्दा पहिले उसको विजयहरूको देख्छौं र अहिले हामी उसको समस्याहरू देख्न गइरहेका छौं। वास्तवमा तिनी अहिले अति नै संकष्टमा छन्। दाऊदको आफ्नै छोरा अब्सालोम, जसलाई यो संसारमा सबभन्दा धेरै माया गर्थे, उसले उसकै विरूद्धमा विद्रोहको अगुवाई गरिरहेका छन्। यो राजाको निम्ति अति नै निराशमय कुरा थियो। दाऊद यरूसलेमबाट आफैलाई निकाले हटाए किनभने तिनी चाहँदैनथे कि यो शहर युद्धको दृश्य बनोस् र नष्ट होस्। त्यसको सट्टामा दाऊदले आफ्नो प्रिय शहर आफैले छोडे। उसले हुसैलाई अब्सालोम कहाँ पठाए ताकि उसले अब्सालोमलाई त्यस्तो सल्लाह र सुझाव दिउन् जुन दाऊदको फाइदाको निम्ति हुन सकोस्। अहितोपेल, जो एकपल्ट दाऊदका महान सल्लाहकार प्रमुख सल्लाहकार थिए, तिनी अब्सालोमको पक्षमा लागे र 17 अध्यायमा यी दुई सल्लाहकारहरूले अब्सालोमलाई यस समयमा उसको पितालाई आक्रमण गर्ने या नगर्ने भन्ने सम्बन्धमा दुई बेग्ला बेग्लै सल्लाह सुझाव दिएको देख्छौ। दोस्रो समुएल 17 अध्याय 1 र 2 पदमा भनिएको छ, अहितोपेलले अब्सालोमलाई भने 12,000 मानिस छान्नुहोस् र आज राति दाऊदलाई खेद्नुहोस् भन्ने मेरो सल्लाह छ। तिनी थाकेर हैरान भएको बेलामा तिनलाई हमला गर्नुहोस् र तिनलाई आतंकित बनाउनुहोस् र तिनीसँग भएका सबै मानिस तितरबितर हुनेछन्। राजालाई बाहेक अरू कसैलाई नमान्नुहोस्। अर्को शब्दमा, यदि दाऊद मारिए अब्सालोम सजिलै राजा हुनेथे अनि अहितोपेलको सल्लाह दाऊदको निम्ति निश्चय नै विपत्ति ल्याउने थियो यदि त्यही नै गरिएको भए। अहितोपेलले आफ्नो योजनाको रूपरेखा दिन्छन्। 3 र 4 पदमा, सबै मानिसहरूलाई तपाई कहाँ फर्काइ ल्याउनुहोस्। तिनको मृत्युले नै सबैजनालाई फर्काइ ल्याउन सक्छ, अरू सबै मानिसहरूमाथि चाहिँ कुनै हानि हुने छैन। अब्सालोम र इसरायलका सबै धर्मगुरूहरूले अहितोपेलको सल्लाह स्वीकार गरे। अब्सालोम पनि यस निर्दयी योजनामा सहमत भए। 5 र 6 पदमा भनेको छ, तर अब्सालोमले भने, अर्की हुसैलाई बोलाई पठाऊ र तिनले के भन्दा रहेछन् सो हामी सुनौ। हुसै आए र अहितोपेलले भनेका सबै कुरा अब्सालोमले तिनलाई भनिदिए र तिनलाई सोधे, अहितोपेलले हामीलाई यस्तो सल्लाह दिएका छन्, के हामी तिनले भने अनुसार गरौं? होइन भने तिम्रो के विचार छ भन। मित्र, यो असल भयो त्यहाँ हुसै उपस्थित भएकोमा, किनभने उसले बिल्कुलै बेग्लै रणकौशलको वा नीतिको सुझाव दिन्छन्। सुझावको उसले अगाडि बढाउँछन्। उसले अब्सालोमलाई असल सुझाव दिन्छन्, तर यो दाऊदको निम्ति फाइदाको थियो। दाऊद आक्रमण वा जोखिमबाट असुरक्षित अवस्थामा थिए र उसलाई केही समयको आवश्यक थियो। 7 देखि 10 पदमा भनिएको छ, हुसैले अब्सालोमलाई भने, यसपल्ट अहितोपेलले दिएका सल्लाह ठिक छैन। हुसैले अझै भने, तपाईँका पिता र उहाँसँग भएका मानिसहरू अनुभवी लडाकुहरू छन् र बच्चा खोसिएका जंगलका क्रोधी भालुहरू जस्ता छन्। त तपाईंका पिता युद्ध कलामा निपुण हुनुहुन्छ अनि उहाँ राति सेनासँग बस्नुहुने छैन। अहिले पनि उहाँ कुनै ओडारमा वा अरू त्यस्तै ठाउँमा लुकिरहनु भएको छ। होला यदि उहाँले उछिनेर पहिले नै तपाईँको फौजलाई हमला गर्नुभयो भने र यो कुरा थाहा लाग्यो भने सुन्नेले भन्नेछन् अफसलोमका पछि लाग्ने फौजहरू त नष्ट भएका छन्। त्यसो हुँदा कस्तै सुरो र सिंह जस्तो मुटु भएको मानिसको साहस पनि हराउनेछ, किनभने सारा इसरायलले जान्दछ कि तपाईँका पिता एक महावीर हुनुहुन्छ र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्। हुसैले अफसलोमलाई असल सल्लाह दिइरहेका छन्। यद्यपि यो दाउदको फाइदाको निम्ति भए तापनि उसको सल्लाह यही हो, अफसलोम तिमीले यो कुराको थाहा पाउनुपर्छ कि तिमी युद्धको मानिस होइनौ, तिम्रो पिता युद्धको मानिस हुन्। तिनलाई रणभूमिको बारेमा युद्धभूमिको बारेमा राम्ररी थाहा छ। तिनी अनुभवी छन्, तिनी कठोर योद्धा हुन्, तिनीसँग आफ्ना साहसी अनुभवी मानिसहरू पनि छन्। तिनीहरू बच्चा खोसिएका जंगलका क्रोधी भालुहरू जस्ता छन्। अहिले तिमीले दाउलाई आक्रमण गर्ने काम चाहिँ मूर्ख हुन जान्छ, तर तिमीले उसलाई आक्रमण गर्यौ भने पनि तिनी युद्ध कलामा निपुण छन्, पोक्त छन्। राति आफ्ना सेनासँग बस्ने छैनन्। तिनी जान्दछन् कि त्यहाँ छिपिनु र कहाँ छिपिनु र कसरी छिपिनु। नौ पदमा हुसैन निरन्तर सल्लाह दिन्छन्, अहिले पनि उहाँ कुनै ओडारमा वा अरू त्यस्तै ठाउँमा लुकिरहनु भएको छ। होला यदि उहाँले उछिनेर पहिले नै तपाईँको फौजलाई हमला गर्नुभयो भने र यो कुरा थाहा लाग्यो भने सुन्नेले भन्नेछन् अफसलोमका पछि लाग्ने फौजहरू त नष्ट भएका छन्। अनि एघार र बाह्र पदमा भनिएको छ, यसैले मेरो सल्लाह यही छ, दानदेखि बेर्सेवासम्मका सारा इसरायललाई समुद्रका बालुवाका कण जस्तै तपाईँका जम्मा हुन दिनुहोस् र तिनीहरूका अगाडि तपाईँ आफै युद्धमा मानिसहरूलाई लिएर जानुहोस्। तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौ र भुइँमा शीत परे झैं उहाँमाथि ओहिरिनेछौ अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँ पछि लाग्नेहरू कुनै पनि जीवित हुने छैन। हुसै अफसलोमलाई भनिरहेका छन्, महत्वपूर्ण कुरा यो हो, तिमी युद्धमा जान तयारी भइसकेका छैनौ, अहितोपेल युद्धको निम्ति तयार भएका छैनन्। तिमीसँग केही हजार मानिस साथमा लाने कामले दाउलाई हराउन असम्भव छ। तिमीले के गर्न आवश्यक छ भने सबै इसरायलीहरूलाई भेला गर र तिनी आफैले मानिसहरूलाई युद्धमा अगुवाई गर। यही नै राजाबाट आशा गरिन्दछ। त्यसरी नै तिम्रो पिता सिंहासनमा आए, तिनी सबभन्दा पहिले महान सेनापति थिए। हामीले एकैपल्ट तिनीमाथि ओहिरिएर खत्तम गर्नुपर्छ। हुसैको सल्लाह असल, तर यो अफसलोमको फाइदाको निम्ति थिएन, यो दाउदको फाइदाको लागि दिइएको थियो। यसले दाउदलाई शत्रु फौजको अवस्था बुझ्नलाई नजिक जानु वा जाँचबुझ गर्न समय दियो। अहिले अफसलोम र इसरायलका मानिसहरूले हुसैको सल्लाहको के सोचे? चौध पदमा भनिएको छ, अफसलोम र इसरायलका सबै मानिसहरूले भने, अर्की हुसैले अहितोपेलको भन्दा राम्रो सल्लाह दिएका छन्। यो त अहितोपेलको राम्रो सल्लाह विफल बनाउने अनि यसरी अफसलोमको विनाश गर्ने परमप्रभुको अभिप्राय मात्र थियो। अफसलोम र उसका सल्लाहकारहरूले हुसैको सल्लाहलाई उक्तम माने अनि निश्चय नै दाउदको दृष्टिकोणबाट अहितोपेलको भन्दा हुसैको सल्लाह उक्तम थियो। दाउदको पक्षमा भएर परमेश्वर काम गरिरहनु भएको थियो, उहाँले सबै परिस्थितिलाई नियन्त्रण गर्नुभयो दाउदको पक्षमा। अगाडि हामी देख्छौ चेतावनी दाउद कहाँ पठाइएको छ। जब तिनीहरू सबै इसरायलीहरूलाई एकै ठाउँमा भेला गर्न अफसलोमको नेतृत्वमा एकीकरण गर्न प्रयास गरिरहेको बेला हुसैले दाउद कहाँ चेतावनी पठाउँछन्, तिनी चाँडो भन्दा चाँडो यर्दन नदी पार गरेर भाग्नुपर्नेछ। निम्न पदहरूमा हामी देख्छौ जासुस प्रणालीको चालको, जब खबर दाउद कहाँ पुग्यो तुरन्त दाउद भागे। 22 पदमा भनिएको छ, यसैले दाउद र तिनका सबै दल तुरन्त यर्दन नदी पार गर्न लागे, मिरमिरे उज्यालोमा पारीपट्टिको किनारमा नपुगेको कोही पनि रहेनन्। हामी देख्छौ अहितोपेलले आत्महत्या गर्छन्। अहितोपेल घमण्डी मानिस र अति नै आदरणीय सल्लाहकार भएकोले गर्दा जब तिनले देखे कि उसको सल्लाह मानेनन् तब उसले विचार गरे कि उसको काम अब पूरा भयो। रेकर्डले भन्छ पत्तेसमा आफ्नो गधाको जिन लगामले घरमा झुण्डिएर मरे। त्यसपछि हामी अगाडि देख्छौ अफसलोमले दाउदलाई पिछा गर्छन्। अहिले अफसलोमले इसरायलका सबै कुलबाट धेरै मानिसहरू जम्मा गरेर तिनीहरूले दाउदलाई खेदे। 24 र 26 पदमा भनिएको छ, अफसलोम र तिनीसँग भएका सबै इसरायलीहरू यर्दन पार गरे, तर दाउद अघि नै महानोममा पुगिसकेका थिए। अफसलोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनी चाहिँ इसरायली यत्र नभएका मानिस र योआबकी आमा सोरियाकी बहिनी अनि नहासकी छोरी अबिगेलका छोरा थिए। इसरायलीहरू र अब्सालोमले गिलादको जिल्लामा छाउनी हाले। मित्र, दाउदले आफ्नो जीवनमा कुनै मानिसबाट आफ्नो जीवन बचाउन भाग्ने धेरै त्यस्ता घड़ीहरूको समयहरूको अनुभव गरेथे। निश्चय नै यस घटनामा पनि यो चाहिँ उसको पापको कारण सिधै परिणामस्वरूप परमेश्वरबाट दण्ड पाइरहेका छन्। दाउद वास्तवमा अति नै कठिन अवस्थामा छन्। तिनी यरूशलेमबाट कुनै तयारी बेगर भागे अनि आफू प्रति राजभक्तहरू तिनीसँग भागे। अनि 27 र 29 पदमा भनिएको छ, जब दाउद महानोममा आइपुगे तब अमोनियरको रब्बामा बस्ने नहासका छोरा सोबी, लुदेबारमा बस्ने अमिएलका छोरा माकिर र रोगलिममा बस्ने गिलादी बर्जिलैले ओढ्ने ओछ्याउने भाँडाकुँडा र कचौराहरू ल्याएर तिनलाई दिए। तिनीहरूले गहुँ, जौ, आटा, चिउरा, सिमी, दाल, मह, दही, भेडाहरू र गाईका दूधको पनिर दाउद र तिनीसँग भएका मानिसहरूका निम्ति खानालाई दिए, किनभने मानिसहरू मरूभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन् भनी तिनीहरूले सम्झे। दाउदले पत्ता लगाउँछन् कि वरिपरि अझै कोही मित्रहरू तिनीसँग छन्। तिनीहरूले दाउद योद्धा थिए भन्ने कुरा जान्दछन्। यी राज्यहरूका मानिसहरू शासकहरूसँग सम्भवत अब्सालोममा अति नै कम भरोसा थियो। यो कुरा थाहा पाउँदै कि तिनी धूर्त चलाक र धोकेबाज थिए, तिनी भरोसा गर्न योग्यका थिएनन्, तर तिनीहरूले दाउदमाथि भरोसा राख्छन्। त्यसकारण तिनीहरूले दाउदलाई र उसका मानिसहरूलाई तिनीहरूका कठिनाईलाई सजिलो गर्न र आराम दिन आफूसँग भएका चीजहरू पनि दिन्छन्। अब्सालोमले अबेर गरेकोले गर्दा दाउदले आफ्ना मित्रहरूबाट खानालाई, भोजनहरू पाउँछन् र लड्नको निम्ति आफ्ना सैनिकहरू तयारी छन्। अगाडि हामी देख्छौ कि 2 सामुएल 18:1-2 पदमा गृहयुद्ध भएको। दाउदले आफूसँग भएका मानिसहरूलाई लड़ाईको लागि जम्मा गरे अनि हजार हजार र सय सयमाथि सेनापतिहरू नियुक्त गरे। त्यसपछि तिनले आफ्नो सेनालाई 3 भागमा विभक्त गरे, एक तिहाई युआबको अधीनमा, एक तिहाई सौर्याका छोरा अभिषय युआबको भाइको अधीनमा र एक तिहाई गीति इत्तैको अधीनमा। राजाले सेनालाई भने, म पनि तिमीहरूसँगै लड़ाईमा जानेछु। मित्र, दाउद आफ्ना मानिसहरूसँगै लड़ाईमा जान चाहन्थे। 3 पदमा भनिएको छ, तर मानिसहरूले भने, होइन हजुर चाहिँ नजानुहोस्, नआउनुहोस्। यदि हामीले फर्केर भाग्नु पर्यो भने कसैले हामीलाई केही वास्ता गर्ने छैनन्। हामी आधै मर्यौं भने पनि उनीहरूले वास्ता गर्ने छैनन्। तर हजुर त हामी 10,000 बराबर हुनुहुन्छ, यसैले हजुर शहरमा बसेर हाम्रो सहायता गर्नुभए असल हुनेछ। उसका सैनिकहरूले उसलाई युद्धमा जाने काममा मना गरे। अनि 4-5 पदमा भनिएको छ, राजाले जवाब दिए, त्यसो भए तिमीहरूलाई जस्तो ठिक लाग्छ म त्यही नै गर्नेछु। यसले राजा मूल ढोकाको छेउमा उभिरहे अनि सेना चाहिँ हजार हजार र सय सयका पंक्तिहरूमा तिनकै नजिकबाट हिँडेर गयो। राजाले युआब, अभिषय र इत्तैलाई यो हुकुम गरे, मेरो खातिर त्यस जवान अब्सालोमसित नरम व्यवहार गर्नु, अब्सालोमलाई जोगाइदिनु भनी राजाले आफ्ना प्रत्येक सेनापतिलाई दिएको हुकुम सबै सेनाले सुने। मित्र, यो दाउदको जीवनमा एक निराशमय अध्याय हो। जबकि दाउदको पापको अध्याय गन्ध फोहोरको अध्याय हो, तर यो चाहिँ निराशको अध्याय हो, किनभने यसले आफ्नो छोराको मृत्युको रेकर्ड गर्दछ। आफ्नो सैनिकहरूले उसलाई युद्धमा जान नदिएकोले गर्दा दाउद शहरमै बस्छन्। उसका सैनिकहरू 3 अगुवाहरूको अगुवाईमा बढ्छ, ती हुन् युआब, अभिषय र इत्तै। उसका यी तीनै क्याप्टेनहरू सेनापतिहरूलाई आफ्नो छोरासँग चाहिँ राम्रो वर्ताव गर्नु आज्ञा दिए। म सोच्दछु कि कोही कोही मुसुक हाँसे, तर अरू चाहिँ अलिकता अप्रसन्न भए। अब्सालोम सधैँ संकष्ट खड़ा गर्ने व्यक्ति थिए र तिनीहरू उसलाई खत्तम गर्न चाहन्छन्, तर दाउदले आफ्नो छोरालाई प्रेम गर्थे र उसलाई मारेको चाहँदैनन्। उसले आफ्नो सेनापतिहरूलाई भने, मेरो छोरा अब्सालोमसँग राम्रो वर्ताव गर्नु। अनि दाउदले भनेको कुरा उसका मानिसहरूले सुने। 6-7 पदमा भनिएको छ, 6-7 पदमा, तब सेना इसरायलीहरूको विरूद्धमा लड़ाई गर्न गयो अनि लड़ाई एप्राइमको वनमा भयो। त्यहाँ दाउदका मानिसहरूका सामुन इसरायलीहरू परास्त भए अनि यति ठूलो संहार भयो कि 20,000 मानिसहरू त्यस दिन मारी। लड़ाई चारैतिर फैलियो अनि वनमा नष्ट भएकाहरू तरवारले मर्ने मानिसहरू भन्दा धेरै थिए। यो गृहयुद्ध थियो, यो भयानक कुरा थियो र धेरै मानिसहरूको ज्यान गयो। अर्को शब्दमा, अब्सालोमका मानिसहरू एप्रेमको जंगलमा फसे। जब तिनीहरू दाउदको सेनाहरूबाट भाग्न प्रयत्न गरे, तिनीहरू जंगलमा नै जाकिए र तिनीहरू तरवारले मारेको भन्दा धेरै जंगलमा फसेर मारिए। तिनीहरूले दाउदसँग युद्ध गर्न गलत स्थान चुनेथे। मित्र, हामी देख्छौ अगाडि कि युआबले अफसालोमलाई मार्दछन्। 9-10 पदमा भनिएको छ, अब दाउदका कतिमय मानिसहरूले अफसालोमलाई देखे, तिनी एउटा खच्चडमा चढ़िरहेका थिए। तर जब त्यो खच्चड एउटा ठूलो फ्लाटको रूख मुनिबाट भएर गयो, तब अफसालोमको कपाल हाँगामा अल्झियो, तिनी झुण्डिए अनि खच्चड चाहिँ त्यस हाँगा मुनिबाट छिरी गयो। ती मानिसहरूमध्ये एकजनाले त्यो देखेर युआबलाई यसो भन्यो, मैले अफसालोमलाई एउटा फ्लाटको रूखमा झुण्डिएको देखे। यो स्पष्ट छ कि अफसालोमको लामो केस थियो र जब गधामा चढ़ेर भागिरहेका थिए त्यसबेला उसको केस बजराटको हाँगामा अल्झियो र उसको गधा चाहिँ उसलाई छोडेर तिनको टाङ मुनिबाट छिरेर गए। यो अफसालोमको दयनीय दशा हो अनि यो घटना यसो हेर्दा हास्यास्पद छ, होइन र? अनि 11 पदमा भनिएको छ, यो कुरा भने मानिसले युआबले भने, तैले त्यसलाई देखिस, तैले त्यसलाई त्यति नै बेला किन प्रहार गरिनस्? म तँलाई 10 चाँदीका सिक्का र एउटा बहादुरीको पटुका दिने थिए। अनि 12-13 पदमा भनिएको छ, तर त्यस मानिसले उत्तर दियो, तपाईले मलाई 1,000 चाँदीका सिक्का दिनुभएको भए तापनि म राजपुत्रको विरूद्धमा हात उठाउने छैन, किनभने जसले त्यस जवान अफसालोमलाई फेला पार्ला त्यसले उसलाई मेरो खातिर जोगाइदिनु भने राजाले तपाई अभिषय र इत्तैलाई हुकुम गर्नुभएको हामी सबैले सुनेकै छौं। 13 पद, अनि मैले मेरो प्राण जोखिममा हाली धोकेबाजी गरेर तिनलाई मारेको भए राजाले तुरन्तै यो कुरा थाहा पाउनुहुने थियो र तपाई चाहिँ मदेखि अलगै बस्नुहुने थियो। सिपाहीले भन्यो कि राजाले उसको छोरालाई नछुनु भन्नुभएको छ, यदि मैले केही त्यस्तो हान्ति उसलाई पुर्याएको भए तपाईँ स्वयंले मलाई दण्ड दिनुहुने थियो। तर युवा त्यससँग तर्क गर्न समय थिएन, उसलाई तुरन्तै खत्तम गर्न चाहन्थे। र 14-17 पदमा भनिएको छ, युवाले भने, तँसित मेरो समय फाल्नमा चाहन्न। तब युवाले 3 वर्षा लिए र अफसलोम रूखमा त्यसरी जिउँदै झुण्डिरहेको बेलामा तिनको छातीमा रोपिदिए। तब युआबका हतियार बोक्ने 10 मानिसहरूले अफसलोमलाई घेरे र तिनलाई प्रहार गरे र मारे। तब युआबले तुरही बजाए र सेना इसरायललाई खेद्न छोडेर फर्के, किनभने युआबले सेनालाई रोके। तिनीहरूले अफसलोमको लास लगेर वनको एउटा ठूलो खाडलमा फ्याँकिदिए र त्यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। यसै बीचमा इसरायलीहरू सबै आफ्नो आफ्नो घरमा भागेर गए। जब अफसलोम मरे विद्रोह खत्तम भयो। युआबसँग अफसलोमलाई माने कुनै अधिकार थिएन, विशेष गरेर दाउदले आज्ञा दिएका थिए कि उसलाई नमार्न। तर अफसलोमले खड़ा गरेका सबै समस्याहरू देखेर थुप्रै रिसाएका थिए, नराम्रो लागेको थियो र उसले आफ्नो क्रोधलाई रोक्न सकेन। साथै उसले जान्दछन् कि यस केटाको मृत्युले विद्रोहको अन्त गर्नेछ। 19-22 पदमा भनिएको छ, सादोकको छोरा अहिमासले भने, परमप्रभुले राजालाई आफ्ना शत्रुहरूको हातबाट छुटाउनुभयो भन्ने समाचार राजालाई दिन भनी मलाई दगुरी जान अनुमति दिनुहोस्। तर युआबले जवाब दिए, आजको दिन तिमीले समाचार लाने होइन, अर्को दिन तिमीले समाचार लगे हुन्छ, तर आज होइन, किनभने राजाको छोरो आज मरेको छ। तब युआबले एउटा कुशीलाई भने, तैले देखेका कुरा गरेर राजालाई सुनाइदिए। तब त्यस कुशीले निहुरेर युआबलाई दण्डवत गर्यो र दगुरेर गयो। साधुको छोरा अहिमासले फेरि युआबलाई विन्ती गरे, तिनले भने, जे भए तापनि मलाई कुशीको पछि पछि दगुरेर जान दिनुहोस्। युआबले सोधे, ए मेरो छोरा, तिमी किन जाने? तिम्रो समाचारको निम्ति तिमीले केही इनाम पाउने छैनौ। युआबले जानबुझमा खाली अहिमासलाई अफसलोमको मृत्युको खबर दाउदलाई दिन लगाए, किनभने तिनीसँग राजालाई दिने सम्पूर्ण आवश्यक जानकारी थिएन। अनि हामी अगाडि देख्छौं दाउद अफसलोमको निम्ति विलाप गर्छन्। अहिले हामी देख्छौं परमेश्वरको वचनमा उल्लेखित एक हृदय स्पर्शी विलापको दृश्य। मित्र, दाउद मूल ढोकामा बडो उत्सुकतापूर्व खबर पाउन प्रतीक्षा गरी बसिरहेका छन्। 25-29 पदमा भनिएको छ, त्यस पहरदारले कराएर राजालाई यो कुरा बताइदियो। राजाले भने, त्यो एक्लै छ भने त्यसले केही राम्रो समाचार ल्याएको होला। त्यो मानिस झन नजिक आइपुग्यो, तब त्यस पहरदारले अर्को एउटा मानिसलाई पनि कुद्दै आइरहेको देख्यो। त्यसले तल बसेको ढोकीलाई भन्यो, हेर, अर्को एउटा मानिस पनि एक्लै कुद्दै आउँदैछन्। राजाले भने, त्यसले पनि राम्रो समाचार ल्याउँदै होला। त्यस पहरेदारले भन्यो, त्यो अघिल्लो दौड़ त सादोकको छोरा अहिमासको जस्तै छ। राजाले भने, तिनी एक असल मानिस हुन् र शुभ समाचार लिएर आउँदैछन्। तब अहिमासले कराएर राजालाई भने, सब ठिक छ। राजाको सामुन्ने घुप्टो परेर तिनले भने, परमप्रभु हजुरका परमेश्वरको प्रशंसा होस्, जसले हजुरको विरूद्धमा उठ्ने मानिसहरूलाई हजुरको हातमा सुम्पिदिनु भएको छ। राजाले सोधे, के जवान अफसालम कुशलै छ? अहिमासले जवाब दिए, हजुरका दास युआबले म तपाईँको दासलाई पठाउनु भएको हो। मैले त ठूलो खैला बैला भएको देखे, तर के भएको थियो मलाई थाहा भएन। दाउदसँग सोध्नलाई खालि एउटा प्रश्न छ, के त्यो जवान मानिस अफसालम कुशलै छ? तर अहियाससँग राजालाई बताउने आवश्यक जानकारी वा खबर थिएन। तिनलाई थाहा थिएन कि अफसालम मरे। अनि मित्र, त्यहाँ आज धेरै सन्देश वाहकहरू यता उता दगुर्दै मानिस जातिहरूलाई सन्देश दिइरहेका छन् कि परमेश्वर भन्नुहुन्छ सबै कुशलै छन्। तर वास्तवमा सबै कुशल छैनन्। मानिस पापी हो, उसलाई उद्धारकर्ताको आवश्यक छ, र मानिसले यो जान्न आवश्यक छ कि उसको निम्ति येशु क्रूसमा मर्नुभयो। मानिस आत्मिक रूपमा नयाँ जन्म पाउन आवश्यक छ। अहि मासँग दाउदले पाउनुपर्ने सन्देश थिएन। अनि 31 पदमा भनिएको छ, तब त्यस कुशीले आएर भन्यो, हजुर समाचार असल छ, हजुरको विरूद्धमा उठ्ने सबैबाट परमप्रभुले आज तपाईलाई उद्धार गर्नुभएको छ। यो कुरा ध्यान दिनुहोस्, दाउदको पहिलो प्रश्न अफसालमको बारेमा छ। उसको खास वास्ता फिक्री युद्धमा कसले जित्यो होइन, तर अफसालमको सुरक्षाको लागि हो। अनि 32 पदमा भनिएको छ, राजाले त्यस कुशीलाई सोध्यो, के त्यो जवान मानिस अफसालम कुशलै छ? कुशीले जवाब दियो, राजाका सबै शत्रुहरू र सबै बागीहरू जसले हजुरको हानि गर्न खोज्छन् उनीहरूको दशा पनि त्यही जवान मानिसको जस्तै होस्। कुशीसँग सही सूचना थियो। तिनले दाउदलाई विनयपूर्वक भनिरहेका छन् कि अफसालम मारे। त्यसपछि हामी देख्छौ दाउद विलाप गर्छन् आफ्नो छोराको निम्ति। यो बाइबलमा अति नै हृदय स्पर्शी दृश्य हो। यस बिन्दुसम्म कोही पनि यो भन्न चाहन्छन्, प्रभु तपाईँले दाउलाई उसको पापको निम्ति प्रशस्त कोरा लगाउनुभयो, अब छोडिदिनुहोस्। 33 पदमा भनिएको छ, तब राजा शोकाकुल भएर मूल ढोका माथिको कोठामा गएर रोए, अनि माथि हिँड्दै जाँदा तिनी यसो भन्दै रोए, हाय मेरो छोरा, मेरो छोरो अफसालम, मेरो छोरो अफसालम, तेरो सट्टामा मै मरिदिएको भए त हुने थियो, हाय अफसालम, मेरो छोरो, मेरो छोरो। मित्र, दाउद वास्तवमा कति धेरै आफ्नो छोरालाई प्रेम गर्थे, यद्यपि तिनी विद्रोही दुष्ट भए तापनि। अनि मित्र, हाम्रो परमेश्वरमा पाइने महान विशेषता पनि यही हो कि हामी तुच्छ भ्रष्ट पापीहरू मानिस भए तापनि उहाँले हामीलाई अझै माया गर्नुहुन्छ, र हाम्रो पापको उद्धारको निम्ति येशूलाई दिनुभयो, र हामी उद्धार पाएको येशूमा विश्वास गरेर चाहनुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।